नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को अन्तिम श्रृंखला लिएर आइपुगेका छौं। गएको साता हामीले यसको 9 श्रृंखला वाचन सुन्यौं। यो पुस्तकको पछिल्लो पातोमा नेपथ्यबाट शीर्षक दिएर लेखक लेख्नुहुन्छ, सन् 1990 को दशकमा हामी भूटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपालीभाषी भूटानीहरूले निकै कष्टकर जीवन बिताउनु परेको थियो। शरणार्थी जीवनको भोगाईलाई नर्कको दोस्रो जीवन भनेर सम्झन्छौं हामीहरू। भूटानबाट लखेटिएपछिको हाम्रो बास केही महिना नेपालको झापा स्थित माइखोलाको बगरमा भयो। प्राण बचाउन मुस्किल भएपछि खैनीको बट्टामा चामल मागेर प्राण बचाएको ती काली लाग्दा काला दिनहरू सम्झनामा अझै ताजा छन्। केही महिनापछि हाम्रो समस्यामाथि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण भयो। त्यसपछि हामीलाई झापा र मोरङका विभिन्न स्थानमा शिविर बनाएर राख्ने काम गरियो। शिविरमा बिताएका 18 वर्ष कति कष्टकर थिए फेरि सम्झन मन छैन। यो उपन्यासमा त्यही भोगाईलाई समेट्ने जमर्को गरेको छु। नारी पात्रको रूपमा प्रस्तुत गरे पनि यो उपन्यास मेरो आफ्नै भोगाई हो भनेर लेखकले लेख्नुभएको छ। रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को 10 तथा अन्तिम श्रृङ्खला अब वाचन हुन्छ। जहाज उड्यो। विवश भएर नेपाललाई धन्यवाद दिँदै विदाईका हात हल्लाए। अन्तिम पटक यो विशाल धरतीलाई छुन मन लागेर आयो, जुन धरतीले मलाई आफ्नो सम्झेर एक पाइला जमिन दिएको थियो। म र मसँग सुरक्षित बाँचेका सम्झनाहरू मुटुभित्रै हुकुस मुकुस भएर एक एक थोपा गरी आँखाबाट निस्कन थाले। मैले रोक्नै सकिनँ। मेरो छातीभित्र यो देशको माया छ, बाँचुन्जेल ऋणी छु धरती माता, मिलेछ भने ढोग्न आउला। मनमा कति कुरा आइरह्यो। लामो सास फेर्दै जहाजको सानो झ्यालबाट पुनः बाहिर चियाएँ। पर परसम्म फिजिएको यस धरतीको माटोलाई नमन गर्न मन लाग्यो। धन्य नेपालमा, तिम्रो जय जय होस्। काठमाडौँलाई एक फन्को मारेर जहाजले अनन्त आकाशको बाटो समायो अनि बादललाई चिर्दै माथि माथि जान थाल्यो। हेर्दा हेर्दै एकैछिनमा झ्यालबाट तल देखिएको झिलिमिली देखिन छोड्यो। बादलै बादल पन्छाउँदै जहाज उइकियो। थाकेको मस्तिष्कले मेरो टाउको गह्रौँ भएको भान भयो। सिधा अड्याउन नसकेर टाउकोलाई जहाजको छेउमै अडेस लगाएकी थिएँ। जहाजभित्र फिल्म पनि देखाउँदो रहेछ। छेउमा बसेकी आइमाई बोलिन्, आइमाई के भनौँ, बुढी देखिन्थिन्। मैले पनि टाउको गुमाएर हेरेँ। हो रहेछ त, फिल्म पनि हुँदो रहेछ। फिल्म नेपाली थिएन, मैले त बुझ्ने कुरै भएन। बिचरा ती बुढीले झन् के पो बुझ्थेन होला र अङ्ग्रेजी भाषा। भाषा नबुझे पनि फिल्म हेर्दै थिए सबै। गोरी गोरी केटीहरू चिरिच्याट्ट पहिरनमा सजिएर खानेकुरा बाँड्दै आउँदै रहेछन्। मलाई पनि भोक लागेको थियो, भात पनि दिन्छन् होला भन्ने लाग्यो। सोचेँ अब दाल भात टमाटरको अचारसँग टन्नै खान्छु। के खान्छौ भनेर सोधेकी रहेछन्, मैले बुझिनँ। टाउको मात्र हल्लाएँ। एउटा कागजको पोको हातमा राखिदिए। मैले बिस्तारै त्यो पोको खोलेँ। तोस रोटी पो रहेछ। यस्तो त सानोमा कति खाइन्थ्यो कति। मुखमा हालेँ, स्वाद भिन्नै रहेछ। बिहानदेखि पेटमा केही हालेको छैन, छेउमा बसेकी आइमै भन्दै थिइन्। मैले उनको रोटीको पोको खोल्न सहयोग गरेँ। यस्तोले के पेट भरिन्छ र भन्दै उनले ओठ लेफ्राउँदै मुखमा हालिन्। म भने उनले खाएको हेरिरहेँ। अनुहारमा सन्तुष्टि पटक्कै थिएन। लगत्तै कोका कोला पिएर डकारिन् ढ्याउ। दिएको सबै रोटी खाइसक्दा पनि मेरो पेट भरिएन। कोका कोला गिलासमा हालेर दिए, स्वाट्टै पिदिएँ। घाँटी पोल्दै त्यो पेटसम्म पुगेर एकैछिनमा नाकबाट ढ्याउ गर्दै डकार आयो। सँगै बसेकी आइमाईको पनि गनगन सकिएको थिएन। भन्दै थिइन्, के हालेर दिएछन् र कस्तो पिरो हो। उनको कुरो सुनेर अगाडि बसेको मान्छेले पुलुक्क हेऱ्यो। छाद आउन लागेको हो आमा, छटपटेको देखेर मैले सोधेँ। उनले टाउको मात्र हल्लाइन्, आफू बसेको सिटमा बिस्तारै उठाएर झ्यालपट्टि राखेँ। ती आइमाईले वाक वाक गरिन्। गोरी केटी कुदेर आइन् र सानो पोलिथिनको झोला दिइन्। झोलामा मुख राखेर वालवाल ती छादिन्। वरिपरि बसेकाहरूले ट्वाललाई हेरे। छादले लतपत्तेको मुख हातले छुपुस्दै घोप्टो परेर बसिन्। मलाई भने पिसाबले बेसरी च्यापेको थियो। अब कसरी जाने भन्ने पिर लाग्यो। एकछिन त थामेर बसेँ, हात पेटमा राखेँ, घोप्टो परेर सुत्ने प्रयास गरेँ। भित्र आन्द्रा बटारिएर फेरि ड्याव आयो। मेरो अगाडिको सिटको मान्छे जुरुक्क उठ्यो। सरासर जहाजको पछाडि गयो। मैले हेरी मात्र रहेँ। ऊ स्वाट्ट सानो कोठामा बस्यो। टोयलेट गएको बुझ्न गाह्रो भएन। म पनि जुरुक्क उठेर त्यहीँ गएर उभिरहेँ। केही बेरमा दैलो घरक्क खोल्दै त्यो मान्छे बाहिर आयो। म भित्र सिरेँ। सानो टोयलेट रहेछ। पिसाब फेर्न बसेँ। अह, पिसाब पटक्कै आएन। असजिलो भयो। आँखा चिम्लिएर बिस्तारै पिसाब फेरेँ। यताउति हेरेँ, केही देखिनँ। पेपरको पोकी राखेको रहेछ छेउमा। पेपर ताने लामो रहेछ, बिचमै चुडियो। सोचेँ अब पेपरले छोपिदिन्छु। वात्तै टोयलेटमा पेपर फ्याँकेँ। रुवामा पानी हाले चाहिँ पेपर पानीमै हरायो। टोयलेटको दैलो घरक्क उग्रियो। म लाजले रातो पिरो भएँ। दैलोको चुकुल लगाउन बिर्सिएछु। म हतार हतार बाहिर आएँ। टोयलेट जानेको लाइन लामै रहेछ। सबैले मलाई नै हेरे। एकदमै लाज लाग्यो। म आफ्नो सिटमा गएँ। घोप्टो परेर सलले मुख छोपेर बसेँ। निद्रा पटक्कै लागेको छैन। यो निद्रा भन्ने पनि अजीबको हुँदो रहेछ, चाहेको बेलामा नआउने। म खुसी छु या दुःखी आफैलाई थाहा छैन। आफू हुनुको महत्व आफूलाई मात्र अनुभव हुँदो रहेछ। मनभरि कुरा खेल्न थाले। मेरो यात्रा सँगसँगै जीवनका रङ्गीन सपनाहरू पनि मसँगै यात्रा गर्दैछन्। दुबई आइपुगेछ। जहाज रोकिएपछि थाहा पाएँ। भोलि बिहान फेरि अर्को जहाजमा जानुपर्ने रे। जिउ पुरै उरियो। बिहान हुन अझै आधा रात बाँकी थियो। कहाँ आइपुग्यो होला भन्ने चाहिँ लाग्यो। सबै बिरानो अन्जान देखे जति सबै अनौठो लाग्ने। त्यो समयमा अचानक मैले आफ्नो लोग्ने सम्झेँ, आफू हुर्किएको ठाउँ र डुलेको समय सम्झेँ। मरिच पानी खान नसक्ने मेरा बाउले खर्च गरी गरी मेरो सुखका लागि भन्दै बिहे गरेको सम्झेँ। त्यस बेलाको उनको अनुहार, उनको खुसी सम्झेर मन भावुक भयो। त्यो रात हामी त्यही दुबईको विमानस्थलमै बस्यौँ। भोलि बिहानै फेरि अर्को जहाजमा चढ्यौँ। जहाज बिस्तारै हुँकियो अमेरिकातिर। मेरो मन एक ठाउँमा बस्न सकेन। कति बेला अमेरिकाको कल्पना गर्थे त कति बेला उही छाप्रोमा आइपुग्थे। जहाँको जस्तो वस्तु सम्झे पनि त्यो छाप्रोभन्दा सुन्दर अर्को केही लाग्दैन थियो। जहाज ल्यान्ड भयो। वासिङटनको सियाटल आइपुगेछौँ। सियाटलको मौसम वास्तवमै मनमोहक थियो। जमिनभरि सेतामी हिउँ देखिन्थ्यो। अघि जहाजमा छँदैदेखि देखेका ती सुन्दर अग्ला घरहरूले मेरो मन खिच्न सकेको थिएन। अब के होला, के गर्ने होला भन्ने सोचेर मन त्यसै अत्तालिन्थ्यो। जहाजबाट बिस्तारै ओर्लियौँ। जे देखे पनि सब नयाँ लाग्थ्यो। कोही लिन आउँछन् भनेको सुनेकी थिए, सायद आएका होलान्। तर लिन आउनेलाई मैले कसरी चिन्ने? अर्को चिन्ता थप्यो मनमा। मान्छे नै मान्छेको भिड थियो। त्यो अपरिचित भिडमा मलाई लिन को आएको छ थाहा छैन। जहाँ जता हेरे पनि कोही चिने जानेको लाग्दैन। सबै आफ्नो धुनमा व्यस्त छन्। म पनि मान्छेहरूको भिडलाई पछ्याउँदै हिँडे। मनमा नै सोचेँ, पक्कै कोही त लिन आएको होला। यिनै मान्छेको पछि जान्छु। यहाँका मान्छेहरूसँग सम्बन्ध जोडिहाल्नु मेरो सामर्थ्यभन्दा बाहिरको कुरा भयो। समयको लम्बाइसँगै एउटा असजिलो भइरहेको थियो। यो कस्तो विडम्बना! अचानक मैले मान्छेहरूको भिडबाट एउटा हात हल्लिँदै गरेको देखेँ। सायद कोही मलाई नै लिन आएको होला भन्ने लाग्यो। ठम्म्याउन सकिनँ। नजिकै गर्दा मेरो नाम लेखेको कागज उसको हातमा प्रष्टै देखेँ। मलाई चिनेसक्यारे। म चाहिँ अल्मल्लमा परेँ। कस्तो अनौठो! उसको छेउमै पुग्दा आवाजसँगै झस्केँ। नेपालीमा प्रष्टै बोलेको थियो, तिम्रो के स्वरकर मनै हुँ, मेरो नाम देव। देव, यो नाम सुन्ने बित्तिकै मेरो मन तरङ्गित भयो। टाउको उठाएर उसको अनुहारमा हेरे।
राधिका, राधिका, राधिका।
आँखा गाडेरै उसको अनुहारमा एकछिनसम्म हेरिरहेँ। उही मेरो पहिलाको देव हो कि जस्तो लाग्यो। तर मलाई के भएको, सपना जस्तो पनि लाग्छ, होइन जस्तो पनि लाग्छ। मलाई यथार्थमा आउन निकै समय लाग्यो। यस देशले देवलाई पूरै सिँगारिदिएछ, पूरै परिवर्तन गरिदिएछ। देवले मलाई चिन्यो या चिनिन थाहा भएन। नचिनेको भए मलाई लिन किन आयो? मेरो मुखबाट कुनै शब्द नफुटे पनि मनमा भने हलचल भइरहेको थियो। भन्ने कुरा धेरै भएर पनि उसलाई त्यति बेला के भन्ने मेसो नै पाउन सकिन। देवले मतिर पुलुक्क हेर्दै गाडी भएतिर जान इसारा गर्यो। एयरपोर्टबाट गाडीमा चढ्यौं। मलाई देवले कता लाँदैछ भन्ने थाहा छैन, सोध्न पनि सोधिन। यस सहरको मौसम भने कस्तो राम्रो खुलेको थियो, आँखा नै जलल्ल पार्ने, मनै उजिल ल्याउने। फन फनी फन्का मार्दै गाडी चार ताला माथिको सडकबाट हुइकिँदै थियो। भनानी नरिङ्गट लागेर वाक वाक आयो। मुखमा अमिलो पानी वाल्ल निस्क्यो। गाडीबाट मुन्टो निकालेर बाहिर फ्याँकिदिए। आँखा चिम्म गरे। यस्तै हुन्छ सुरु सुरुमा। आवाज नरम र मलिन थियो देवको। परिचित छु त्यो आवाजसँग, म मिठो लाग्यो। पानी खान्छौ? उसले सोध्दै पानीको बोतल मतिर बढायो। पानी घटघट पिए। गाडीको झ्यालबाट बाहिर हेरे। आकाशले छुने गरी ठडिएका विशाल सुन्दर घरहरू छन्। रोडहरू धोई पखाले जस्ता चिल्ला अनि कतै कतै हरिया डाँडाहरू देखिन्छन्। पर एउटा सुन्दर हिमाल देखे। हिउँले पूरी ढाकिएको थियो। साँच्चै सुन्दर लाग्यो। गाडीमा चढेको पौने एक घण्टापछि बल्ल ओर्लने बेला आयो। लामो श्वास लिँदै गाडीबाट बाहिर आए। देवले हिँड्न इसारा गर्यो। म उसको पछि पछि लागे। घरभित्र गएपछि उसले आफ्नै कोठामा ल्याएको रहेछ भन्ने लाग्यो।
श्याम संग मिलनात चित्त दंग, श्याम रंग श्याम संग मिलनात चित्त दंग, श्याम रंग श्याम संग मिलनात चित्त दंग। सुखा जा क्षणी मोहनी वजे मन वीणा।
भान्सा कोठामा खानेकुरा पहिला नै राखिदिएको रहेछ। टोयलेट र नुहाउने कोठा सबै देखाइदिँदै देवले भन्यो, ल त म भोलि आउँछु, आज बस्नु। मैले उसको आफ्नै कोठा होला भन् ठानेको, तर मलाई मात्र छोडेर ऊ अन्त्य गयो। म एक्लै भएँ कोठामा। छक्क परे। ऊ जाने बेलामा खिस्स हाँसेको थियो। म थाकेर खाटमा पुलुक्क पल्टेँ। खाट फनफनी घुमेझै लाग्न थाल्यो। जहाजमा बसे झैँ रिङ्गायो। एकछिनपछि उठेर खानेकुरा खाएँ। खान मन थिएन, थोरै खाएँ। गएर फेरि खाटमा पल्टिएँ। बुसुक निदाएछु। भोलिपल्ट बिहान जुरुक्क उठेँ। नुहाउन पसेँ। पानी चिसो मात्र आयो, तातो पानी मिलाउन जानिनँ। चिस्सै पानी लिनु आएँ। देव आइपुगेछ। मैले ढोका खोलेँ। उसले अफिसमा लगेर फुड स्ट्याम्प कार्डमा नाम दर्ता गरिदियो। सागसब्जी र अरू किन्ने दोकान हुँदै फेरि कोठासम्म छोडिदियो। उसले इएसएल पढ्नुपर्छ भन्दै थियो। इएसएल भनेको के हो मलाई थाहा थिएन। यी कुराहरूको खासै चासो पनि राखिनँ त्यतिखेर। पछि देवले नै भन्दा थाहा पाएँ। अङ्ग्रेजी भाषा नजान्नेहरूलाई अङ्ग्रेजी दोस्रो भाषा भनेर पढाइँदो रहेछ। विशेष गरेर पुनर्वास भएकाहरूलाई निशुल्क पढाइने भएकाले भाषा जान्न र काममा लाग्न मद्दत गर्दो रहेछ। अलिअलि पछि त म अङ्ग्रेजी बोल्थेँ, तर हामीले बोल्ने र यहाँका मान्छेहरूले बोल्ने फरक रहेछ। दिनहरू बित्दै गए। आरामसँग आनन्दले खाएर बसेकी थिएँ। यहाँ कमी केही थिएन, सबै सुविधा थियो। तर सबैभन्दा बढी याद उही छाप्राको आउँथ्यो। एक्लै हुँदा छाप्रो सम्झेर निहास्रो लाग्थ्यो। अमेरिका आइपुगेको महिना दिन बितिसकेछ। अब बिस्तारै यो देश मेरो लागि परिचित हुँदैछ। यहाँ आएर केही नयाँ कुराहरू सिक्दैछु। आफूले नेपालमा सिकेका र जानेका कुरा कतै केही नमिल्ने रहेछ। यहाँ जति नै यहाँ घुलमिल हुन खोजे पनि नयाँ कुरा सिक्दा पनि कतिसँग भेट्दा पनि अझै नेपाल बिर्सन नसकिने भएछ। एक्लो हुँदा झन बढी याद आउने। शिविरहरू सब छिन्न भिन्न भइसके अरे, अब त को कहाँ पुगे होलान्, के गर्दै होलान्। आफू अमेरिका भए पनि मन त्यहाँ टेक्न मुस्किल मान्थ्यो। सानो कुराले पनि नेपाल आइपुग्थ्यो फुत्तै उडेर। साँझ ढल्किँदै थियो, कपालको चुल्टो खुस्किएर चाम्मै अनुहार छोप्यो। टाउको झटारेर कपाललाई फेरि चुल्टो पारे अनि बेसरी गाँठो पारे। अन्धारो बढेसँगै मौसम चिसो हुँदै गएको थियो। जाल खोलेर बाहिर हेरे, सिरी सिरी हावा चल्दै थियो। आकाशमा बादलभित्र फाटाफुट तारा देखिँदै थिए, जुन उदाएको थिएन। चुलोमाथि भाँडो बसाल्दै गर्दा दैलोमा आवाज आयो। भाँडोमा तेल हालेर दैलो खोले, देव ठिङ्ग उभिएको रहेछ। भित्र आउँदा देवले हातछ्याउँ गर्यो। चुलोमा बसालेको तेल डढेछ क्यारे, धुवा आउन थाल्यो। प्याज र खुर्सानी हाल्दा कराई हुरुरु बल्यो। देव कुदेर आयो, भाँडो समातेर भुइँमा राखिदियो। म थाकेकी थिएँ, शरीर गल्यो भुतुक्क। थचक्क भुइँमै बसे। कुममा थुम्थुमाउँदै देव बोल्यो, लाटी कस्तो धुवाको कुरीमण्डल बनाएको। यताको चुलो अलि भिन्न खालको हुन्छ, होस् पुर्याएर खाना पकाउनुपर्छ, नत्र आगो लाग्न बेर छैन। देवसँग खुब लाज लाग्यो। उसका चिम्रा आँखा हेरे, अनुहार गोरो र लाम्चो, बिल्कुलै पहिलाको जस्तै रहेछ। त्यही देव जो मेरो बाल्यकालमै आँखामा बसेको थियो, आज त्यही दिन फर्केर आए चाहिँ भयो। वरिपरि हेरे, बिस्तारै कोठाको धुवा हट्दै जाँदै थियो। बत्तीको उज्यालोमा थुप्रै सामानहरू देवको अगाडि देखे। यता आऊ, उसले बोलायो। नजिक पुगेर भने, किन मेरो छेउ आउनुहुन्न र? मुसुक्क आँस्यो, मिठो लाग्यो त्यो आँसु। बिस्तारै देवको अगाडि उभिए। सामानहरू दिँदै ऊ बोल्यो, यो राख, किचनका सामान, खाना पकाउने भाँडा, थाल र बटुकाहरू छन्। किन दुःख गर्नु पर्यो र? मैले सोधेँ, कहाँ मैले किनेर ल्याएको हो त? अनि कसले? यो तिम्रै पैसाले किनेर ल्याइदिएको। कसरी? म अचम्म मान्दै थिएँ। लाटी, म तिम्रो केस वर्कर हो, तिमीलाई 8 महिनासम्म संस्थाले पाल्छ, अरू के चाहिन्छ भोलि मलाई भन्नु। हुन्छ भन्दै टाउको मात्र हल्लाएँ, थप केही बोल्न सकिनँ। देवको नजर भित्ताको फोटोमा पुगेछ। उसले तस्विर हेरेर निधार खुम्स्याउँदै सोध्यो, कसको फोटो? उसको प्रश्नले म बोल्न सकिनँ। एकपटक बल गरेर आँखा चिम्म गरे, आँखा नउगारी भनिदिए, मेरो लोग्नेको। एकछिनपछि देवले फेरि घाँटी तन्काउँदै सोध्यो, अनि खोइ त लोग्ने? हामी सधैँ साथमै छौँ, हाम्रो दुःखका विषादपूर्ण दिनहरूमा एकअर्काको हृदय सुमसुमाएका छौँ। समयले धेरै खुसी दिएन, जति पलहरू या भनौँ जीवनका सुन्दर क्षणहरू उनीसँग बिताए मेरो हृदयको कुना कुनामा बसेका छन्। मलाई पुरै हल्लाइदिएका छन्। अब ती सब मिठो अनुभूतिमा मात्र बाँकी छन्। मैले मेरो अतीत देवसामु छताछुल्ल पोखिदिए। खै कसरी हिम्मत जुट्यो यति बोल्न पनि? म आफै पोखिएर घोप्टिएछु। मनबाट तीको खिल झिके चाहिँ हल्का भयो। इतिहास फर्किँदैन, ऊ पनि गम्भीर भएर बोल्यो। मान्छेले बितेको समय र इतिहास फर्काउने कोसिस गर्यो भने जीवन जिउने बाटो नै बन्द हुन्छ। बन्द बाटोमा कोही हिँड्न सक्दैन, न त तिमी न म। तिम्रो कुरामा तिमी सही छौ। फेरि मेरो मुखबाट शब्दहरू निस्कन थाले, देव म कस्तो अनौठो ठाउँमा आएर अल्मलिएकी छु। मलाई मनपर्ने सब थोप फिर्ता भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ। मेरो बालापन, मैले खेलेको मैदान र हामीले हेरेका फिल्मका दृश्यहरू, मैले जीवनमा कुनै रङ छान्न सकिनँ। रङहरूको महत्व पनि थाहा पाइन। देव अब निशब्द भयो। जवाफ के हुन्थ्यो त? ऊ जुरुक्क उठेर गयो, सायद दुःख मान्दै गयो होला, जान्छु पनि नभनी गयो। एकपटक त्यही तस्विर हेरे, मेरो लोग्नेको। तस्विर झन् उदास लाग्यो। त्यो रात झनै असहज भयो। बिहानको कलिलो कामको किरणसँगै ईएससी क्लासतिर लागे। मलाई लिन देव नै आएको थियो। अङ्ग्रेजी नजाने काम नपाइने रहेछ, अनि म नियमित क्लास जान थालेँ। क्लासमा बस्दा शिविरमा पढेको झलझली याद आउँथ्यो। रोमा कविता सबैलाई सम्झे। देव त्यही बेला मेरो मनको देव भएको थियो। उससँग बिताएका दिन आँखामा नाच्थे। मलाई पढ्नुभन्दा पनि काम गर्न मन थियो। नभन्दा केही दिनमै क्लास सकियो। देव टुप्लुक्क आइपुग्यो। मलाई देख्ने बित्तिकै खिस्सा हाँस्यो। यही हाँसो राम्रो छ, बिल्कुलै पहिलाको जस्तै, बडो अद्भुत हाँसो थियो। प्रेमको असली रूप आज प्रष्टै देवको आँखामा छचल्किएको देखे। सडकमा कुदिरहेका मोटरहरू एकाएक रोकिए चाहिँ भयो। मान्छेहरूको ओहोर दोहोर पातलिँदै गयो। म एकै ठाउँमा उभिएको उभिएँ भए। देवले मेरो हात समातेर भन्यो, तिमीलाई मैले काम खोजिदिएको छु, भोलि नै जानुपर्छ। म झन बढी नतमस्तक भएँ। अझै मेरो लागि कति गर्दैछ देव, बल्ल बल्ल बोले, मेरो लागि तिमीले धेरै गर्यौ। म तिम्रो ऋण सायद यो जन्ममा तिर्न सक्दिन होला। आँखाबाट आँसु झरेछन्। आँसुपछि दिँदै उसैले भन्यो, के नचाहिँदो कुरा गरेको। आवश्यक सरसामानहरू देवले नै किनेर ल्याइदिन्थ्यो। महिना दिन बित्न लाग्दा घरको भाडा पनि उसैले तिरिदिन्थ्यो। मेरो लागि देवता नै बनेको थियो देव। वर्षौंसम्म गुम्सिएर उकुसमुकुस भएका मनका भावहरू देवसँग पोख्न पाउँदा मैले एक्लो महसुस गर्दिनथे। मैले प्रेमको निश्चल र शान्त रूप भेटेकी थिएँ। देवसँगको सामिप्यसँगै आनन्दका अनेकौं छालहरूबाट मेरो हृदय पग्लिसकेको थियो। यसको चरम अनुभव मलाई त्यस दिन भएको थियो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को अन्तिम श्रृंखला वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। मेरो जन्मदिन थियो। देव फेरि टुप्लुक्क आइपुग्यो। म उसैलाई सम्झदै थिएँ, खुसी भएँ। देवले मलाई 81 अंगालो हार्यो। म निस्सासिय चाहिँ भएँ, मन अतालियो। मैले हत्तपत्त देवलाई झ्वाट्ट ठेलिदिएँ र आफूलाई सम्हालेँ। कोठा शान्त थियो। देव मौन भयो। मेरा गाला राता भए। के गरेको तिमीले यस्तो, प्रश्न गरे। एकछिन त रिस पनि उठ्यो, बेसरी गाली गर्न मन लाग्यो। मेरो घाँटी तलमाथि गर्दै थियो। थचक्क भुइँमा बसे। देव पछि हटेन, नजिकै आयो। ऊ निकै भावुक भएर बोल्यो, मैले आज पनि हिजोका ताजा अनुभवहरूलाई उत्तिकै सम्हालेर राखेको छु। एक एक पललाई सम्झेर बाँचेको छु। मेरो अतीत आज तिमी हुँदा वर्तमान भएको छ। तिमीसँग भेट्दा मलाई यस्तो लाग्यो, हामी केही समयका लागि मात्र टाढा थियौं, दुई किनार चाहिँ भएका थियौं। आज फेरि समयले एक बनाइदिएको छ। म तिमीलाई असाध्यै माया गर्छु। अह, तिमी हिजो थियौ तर आज छैनौ, म शालीन भएर बोले। देवले भन्यो, एउटा सपना बोकेर घरदेखि बागलुङ गएको थिएँ। मलाई के थाहा सपनाको कुहिरोभित्र हराइन्छ भनेर। मेरो सपना बिहान आँखा मिच्दै गर्दा सकिन्थ्यो। फेरि सास बटुलेर सङ्घर्ष गर्दै गर्दा आमालाई गुमाए। आमा बितेको खबर सुन्ने बित्तिकै घर आए। तिमीलाई खोजे, विवाह भइसकेको थाहा पाए। त्यति बेला पहिलोपटक जीवनमा हारेको भान भयो। मैले मेरा सम्पूर्ण आँसुभित्रभित्रै दबाएर राखेको छु। यी दबिएका आँसुहरूबाट कैयौं पटक बेहोस भएको छु। सोच्थेँ तिमीसँग कहिले भेट हुँदैन होला भनेर, तर भेट हुन लेखेको रहेछ। धेरै खुसी छु, खुसीसँगै दुःखी पनि छु। तिम्रो जीवनको घटना सुनेर असाध्यै दुःखी छु। देवका कुराले चस्छ चस्छ घोच्न थाल्यो मलाई। पुराना दिनहरू सम्झिन थाले। अतीतका छालहरूबाट गर्ल्याम्ब एकाएक तल खस्न थाले। तरङ्गियो मन, मेरो मन एउटा ठोस वस्तुबाट पग्लियो, तरलमा परिणत भयो, असिना जस्तै चिसो भयो शरीर। देव जुरुक्क उठ्यो र दैलो घरक्क खोलेर गयो। जाँदा जाँदै भनेको थियो, म तिमीसँग विवाह गर्न चाहन्छु। उसको त्यो कुराले मेरो मन अशान्त भयो, आँखाभरि आँसुको दह जम्यो। लाग्यो जिन्दगीमा सबै कुरा पुगे पनि दुःख साट्ने मान्छे छैन भने जिन्दगी पूरै अँध्यारो हुँदो रहेछ। देवलाई पनि त्यस्तै भयो होला, ठिक मलाई जस्तै। हामीले एकअर्कालाई सायद यही क्षणका लागि गुमाएका थियौं र आज फेरि भेटिएका छौं। हरेक समय बतास मात्र दोषी हुँदैन, कहिलेकाहीँ बल्दै गरेको दियोमा तेल सकिएर निभेको पनि हुनसक्छ। आखिर मनै त हो कहिले कोल्टे फेर्छ। हिजो त्यत्रो विपदका बेला आफ्नै बनाउँदाहरूले काँचुली फेरे झैं चिन्न छोडे, आज देवले हात दिँदैछ। अन्जान बस्नै देवको कुराले म भित्र नयाँ ऊर्जा भरिँदै थियो। शिशिरले झारेका जम्मै सपनाका पातहरू फेरि वसन्त लागेसँगै पलाउँदै थिए। देवप्रति फेरि बिस्तारै नजिकिन थाले। समय फेरि उज्यालो बोकेर आयो। त्यो उज्यालोमा मेरा रहर फक्रिन खोज्दै थिए। अन्तत मैले देवको प्रस्तावलाई स्वीकार गरे। देव र देवता, यी दुवै नाम उस्तै सुन्न थालेको धेरै भयो। मैले भोगेरै जाने देव वास्तवमै देव थियो। मेरो सम्पूर्ण अतीत देवलाई सबै कथाको रूपमा सुनाइसकेकी थिएँ। पुनः हामीसँगै हुन थालेका थियौं। देवको र मेरो हलचल धेरै नै नजिकै थियो र त्यसको प्रेमिल विस्फोट हुनेवाला थियो। एक दिन देवले मलाई समुद्र किनारमा घुमाउन लैजाने प्रस्ताव राख्यो। मैले हाँस्दै जवाफ दिएकी थिएँ, हामी समुद्र नदेखेकाहरूलाई समुद्र पहाड झैं लाग्छ। देवले बुझेन सायद, के भनेको यो, समुद्रलाई पहाड? म देवको गाडीमा चढ्दै बोले, समुद्रको किनारमा नपुग्दासम्म त पहाड नै त हो नि, हामी पहाड मात्र देखेका मान्छे। देव मायालु पारामा खिस्सिक्क हाँस्यो। ऊ गाडी कुदाउँदै थियो, म मेरो जीवनमा घटेका कुराहरू बाँकी नराखी उसलाई सुनाउँदै थिएँ। समुद्र आइपुगेछ। विशाल समुद्रमा डुबुल्की मार्दै गरेका मेरा आँखाहरूमा हेर्दै देवले भन्यो, मेरा लागि समुद्र, आकाश, पृथ्वी सबै तिमी हो। समुद्री किनारमा टेक्दा मलाई कल्पना नै नगरेको संसारमा पुगे जस्तो लाग्यो। त्यति बेला मध्याह भएको थियो। आकाशमा घाम चम्किँदै थियो, बतास हुरुरु चल्थ्यो। गोरे गोरेनीहरू बालुवामा उत्तानो र घोप्टो पर्दै सुतिरहेका थिए। केटाकेटी सबै नाङ्गै थिए, छोप्ने चिज मात्र छोपेका। उनीहरूलाई हेर्न पनि आफैले लाज लाग्यो। म परेबाट हेर्दै थिएँ। समुद्रको परबाट एउटा सानो ढिको क्रमशः ठूलो हुँदै आउँदै थियो। नजिकै आइपुग्दा त त्यो भयंकर देखियो। देवले चिनायो, पानी जहाज भनेको त्यही रहेछ। सानोमा चित्रमा मात्र देखेको पानी जहाज आज मेरो अगाडि साँच्चै पहाड जत्रै थियो। जहाजबाट मान्छे ओर्लिँदै थिए, छक्क परेर हेरिरहे। आँखाले भ्याएसम्म पानी मात्र देखिन्थ्यो। बेलुका हुँदै गर्दा मेरो आँखाले हिमाल पनि देख्यो। देवलाई सोधे, यो हिमाल कहाँको रहेछ? देवले भन्यो, यो माउन्ट रेनियर हिमाल हो, अर्को शनिबार जानुपर्छ। नजिकै छ र? मैले आश्चर्य भाव प्रकट गरे। गाडीमा लगभग 2 घण्टा लाग्छ, देवले भन्यो। कस्तो अचम्म, एकैछिनमा पानी पर्न पनि सुरु गर्यो। अहिले भर्खरै घाम लागेको, अहिले फेरि एकैछिनमा पानी। यहाँको मौसम नै यस्तै हुन्छ भन्दै देवले गाडीभित्र बस्न भन्यो। सियाटलको शहरलाई अवलोकन गर्दै हामी सुस्त गतिमा अघि बढ़िरहेका थियौं। देवले गाडी रोक्यो, अर्को ठाउँ घुमाउन ल्याएको रहेछ। सौन्दर्यले मनै लोभ्याउने ताल, वरिपरिका सुन्दर घरहरूले थप आकर्षक देखिन्थ्यो। कानमा तार बेरेर कुकुर र मान्छेहरू सँगसँगै दगुरिरहेका थिए। कोही हावाको बेगसँगै साइकलमा कुदिरहेका थिए। मलाई भने चिसो हावाले छातीमा हिर्काइरहेको थियो। जता हेरे पनि नौलो भएर होला, मैले चिसोको वास्ता गरेकी थिएन।
गरिबकी इच्छा पूरा कर दो, गरिबकी इच्छा पूर्ण कर दो तुम तो गरीब
सिवाटपाक भन्दो रहेछ यस ठाउँलाई साँच्चै मनमोहक थियो डुलेर मन रमायो गङ्गा डुल्दै गर्दा देवले बोलायो मैले मुस्कान साथ भने हजुर हामी यसरी अल्मलिएर हुँदैन अब बिहे गर्नुपर्छ उसले फेरि विवाहको कुरा गर्यो मैले अलिक असहज महसुस गरेँ मैले कुनै जवाफ भेटिनँ आफ्नो विगत सबै उसलाई सुनाइसकेकी थिएँ ऊ अझै थप्दै थियो जहिले पनि मान्छेलाई साथी चाहिन्छ बाँच्ने आधार र बुझ्ने मन चाहिन्छ म तिमीसँग विवाह गर्न चाहन्छु आशा छ नाइ भन्ने छैनौ
गरीब के इच्छा पूरा न कर दो तुम तो गरीब न मार
अझै मेरो बोली फुट्न सकेन घाँटीमै अवरुद्ध भएका थिए शब्दहरू तर म बोल्नै पर्थ्यो भने देव तिमीलाई थाहा छ म विधवा नारी हुँ मेरो विधवा जीवनले तिमीलाई असर गर्दैन भने म राजी छु एउटा कुरा प्रष्ट भन्छु तिमीले मेरो सबै कुरा थाहा पाएर यौन साथीको रूपमा हेरेका छौ भने तिमी गलत छौ शरीरको भूगोलभन्दा पर एउटा नारी मन छ क्षणिक यौनको आनन्दमा परेर मेरो प्रेमको इतिहास भत्काउन चाहन्न मेरो प्रेम कुनै खेल होइन मनोरञ्जन गर्ने अनि छोडिदिने म प्रेमलाई ईश्वरको प्रसाद सम्झन्छु जो आत्मासम्म छुन्छ मेरो कुराले उसलाई असहज भयो क्यारे जवाफ फर्कायो समयको परिवर्तन र जीवनका अनेकौं अनुभवहरूको संकलनपछि बल्ल तिमीलाई रोजेको हुँ सह अस्तित्व र नारी सम्मानप्रति आस्थावान छु विश्वास गर म तिम्रो भरोसा हुँ उसका कुराले म नाजवाफ भएँ देवले मेरो हात समात्यो मैले लज्जायुक्त मौनताबाट स्वीकृति दिएँ उसले मोबाइल झिकेर सेल्फी खिच्यो कहिले गर्ने त अब बिहे मैले मौनतालाई तोडेँ मोबाइल गोजीमा राख्दै देवले भन्यो अर्को महिना यति छिट्टै देवले सहजै उत्तर दियो मैले सबै तयार गरिसकेको छु तिमीले चिन्ता लिनु पर्दैन देवले यी सबै भनिरहँदा मलाई यो समाजले हेर्ने भौतिक दृष्टिकोणको अन्त्य भए चाहिँ लाग्यो विधवा आफैमा विधवा होइन त्यो त यो समाजले खडा गरेको परिचय हो भन्छन् नि चित्र बोल्दैन चरित्र बोल्छ समाज होइन समाजभित्र बसेको मान्छे बोल्छन् घिनलाग्दो समाजको परिकल्पना गर्दै आफूलाई सभ्य ठान्ने स्वभावले मानसिक रोगी हुन्छन् छि यो समाजको त कुरै नगरौँ जो होचो उसकै मुखमा घोचो भने चाहिँ हामी सोझा साझा त हुने हेपिने र अपमानित हुने मलाई देवको प्रस्तावले रातभरि निद्रा लागेन शरणार्थीका छाप्राहरू सम्झेँ छाप्राभित्र बिताएको बालापनलाई सम्झेँ साथी सँगीसँगै बितेको पल र मरेको लोग्ने फेरि मनमा आइरहे जसङ्ग जस्केँ अनेक कुरा पसेर मनमा अशान्ति मच्छाइरह्यो बिहानी पख आँखा खुलेका थिए फुस्स निदाएछु को दिन देवले सबै कुरा ठिक्क पारेको रहेछ कति व्यवहारिक मान्छे उसले जे भने पनि हिन्दू परम्परा अनुसार हामीले स्वयंवर विवाह गर्यौं देव बेहुला भए म बेहुली रंगीन साडी र रातो सिन्दूरका साथ देवले मलाई आफ्नो जीवनमा स्वागत गर्यो हो त्यही दिनदेखि देवलाई मैले बाँकी जीवन पति देव ठाने समय कति छिट्टै बित्दो रहेछ म खुसी छु खुसीका पलहरू बितेको थाहै हुन रहेछ आज मलाई कता कता सपना जस्तो पनि लागिरहन्छ हाम्रो विवाह भएको एक वर्ष बितिसक्यो मलाई लाग्छ विवाह त दुई व्यक्तिको मिलन मात्र नभएर दुई परिवार दुई समाज अनि दुई संस्कृतिकै बन्धनको डोरी हो जहाँ विश्वासको डोरीले बाँधिएका हुन्छौं एक असल महिला र पत्नी बन्ने कोसिस गरिरहेकी छु म धेरै खुसी छु जिन्दगी ईश्वरको उपहार हो जस्तो लाग्छ ईश्वरलाई धन्यवाद दिन्छु जीवनको उडानलाई सुरक्षित अवतरण गर्न सही समय चाहिने रहेछ देखाइ र भोगाई फरक हुँदो रहेछ संसारमा दुःख मात्रै पनि एकै ठाउँमा बसिरहँदैन र सुख पनि सधैँ एउटै मानिससँग हुँदैन रहेछ जे गरिन्छ त्यस्तै भोगिन्छ जे भोगिन्छ त्यो समयको गर्भमा रहेको हुँदो रहेछ मेरो जीवनमा दुःख पहाड जस्तो भएर आएको थियो तर समुद्रको सानो सालले सबै बगाएर लगिदियो ईश्वरलाई धन्यवाद दिन्छु भगवानमा भरोसा छ ढुङ्गाकै भए पनि फूल चढाएर देवता ठान्छु अब त म दुई जीवकी भएको छु। मेरो पेटमा बच्चो हुर्कँदैछ। देवको मायाको निशान हो त्यो। समयले मलाई आमाको गरिमामय दर्जा दिँदैछ। भगवानले हामीलाई भरपूर आशीर्वाद दिएका छन्। बिहानको घाम उदाउँदा सूर्यलाई नमस्कार गर्छु र भन्छु, धन्य भगवान, म आमा भन्दैछु। मेरो काखमा पनि खुसीको सुन्दर फूल राखिदेऊ। धन्य तिमीलाई, कोटी कोटी नमस्कार। बिहानको घाम उदाउँदा सूर्यलाई नमस्कार गर्छु र भन्छु, धन्य भगवान, म आमा भन्दैछु। मेरो काखमा पनि खुसीको सुन्दर फूल राखिदेऊ। धन्य तिमीलाई, कोटी कोटी नमस्कार। यी अन्तिम वाक्यहरूसँगै हामीले गएको 10 श्रृङ्खलादेखि वाचन गरिरहेको रमेश दियालीको पुस्तक छाप्रो नम्बर 55 अब सकिएको छ। 228 पृष्ठको यो पुस्तक हामीले 10 श्रृङ्खलासम्म वाचन गर्दा तपाईँलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। हामीलाई प्रतिक्रिया दिनको लागि हाम्रो इमेल ठेगाना shrutiutisrutiutiunn.com.np इमेल गर्न सक्नुहुन्छ। अर्को सातासम्म प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरी विदा हुन्छौं। अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौं। तबसम्मको लागि श्रुति सम्वेकबाट विदा हुन्छौं। नमस्कार, शुभरात्री।